नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
झण्डै दुई तिहाई बहुमत सहित शेरबहादुर देउवा प्रधानमन्त्री चयन, देशको 40औं प्रधानमन्त्रीका रूपमा भोलि पद बहाली गर्ने।
चुनाव र आर्थिक विकासमा मुख्य जोड़ दिने नवनिर्वाचित प्रधानमन्त्री देउवाको भनाई, सबै तहका चुनाव निर्धारित मितिमै गर्नुपर्नेमा ठूला दलका शीर्ष नेताको जोड़।
कतारमा कार्यरत नेपालीमाथि पर्ने असरबारे अध्ययन शुरू, अध्ययनपछि आवश्यक कदम चाल्ने परराष्ट्र मन्त्रालयको भनाई।
आफूसँग कूटनैतिक सम्बन्ध तोडेका देशलाई वार्तामा आउन कतारको आग्रह, संयमित हुन खाडी समन्वय परिषदको आग्रह।
र मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग खेल्दै च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्यान्डद्वारा न्यूजील्याण्ड सामु 311 रनको लक्ष्य।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाइ अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको 40औं प्रधानमन्त्री बन्नुभएको छ। व्यवस्थापिका संसदमा आज भएको चुनावमा 388 जना सांसदको समर्थनमा उहाँ प्रधानमन्त्री चुनिनु भएको हो। मतदानमा उपस्थित रहेका 558 जना सांसद मध्ये देउवाको पक्षमा 388 जना र विपक्षमा 170 जना सांसदले मतदान गरेका थिए। देउवालाई कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम सहित केही साना दलका सांसदले समर्थन गरेका छन्। उहाँले भोलि दिउँसो 2 बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने र भोलि नै पद बहाली गर्ने तयारी रहेको उहाँ निकट नेताहरूले जानकारी दिएका छन्। देउवा निकट नेताहरूका अनुसार भोलि नै उहाँले सानो आकारको मन्त्रीमण्डल गठन गर्नुहुनेछ। आफ्नो जीवनकालको 4थो, गणतन्त्र नेपालको 10औं र नेपालको 40औं प्रधानमन्त्रीमा चुनिएका शेरबहादुर देउवा 2003 साल जेठ 31 गते डडेलधुराको 80 ग्राम गाविस 5 मटेला रुवा खोलामा जन्मिनु भएको हो। देउवा बुबा श्रीप्रसाद र आमा द्रौपदी देवीका जेठा छोरा हुनुहुन्छ। उहाँका 6 जना दाजुभाइ र 5 बहिनी हुनुहुन्छ। उहाँकी धर्मपत्नी आरजू देउवा पनि सांसद हुनुहुन्छ। उहाँका 1 जना छोरा हुनुहुन्छ। कक्षा 8 सम्म डडेलधुराको महेन्द्र माविमा पढेका देउवाले डोटीमा कक्षा 9 र 10 को अध्ययन गर्नुभएको थियो। उहाँले 2019 सालमा एसएलसी पास गर्नुभएको हो। एसएलसी पछिको पढ़ाई काठमाडौँमा गरेका प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गर्नुभएको छ। 2017 सालदेखि राजनीतिमा लागेका देउवा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ।
प्रधानमन्त्री चुनिनु अघि संसदमा देउवाले स्थानीय तह, प्रदेश र संघको चुनाव निर्धारित मितिमै गर्ने र देशको आर्थिक विकासमा जोड़ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। देउवाले चुनाव नगरी संविधान कार्यान्वयन नहुने भएकाले यो कार्यभार नयाँ सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो। संविधान संशोधन गरेर सबैलाई चुनावमा सहभागी गराउने विषयमा विपक्षी दलको पनि सहयोग पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। त्यस्तै आर्थिक विकास र भौतिक पूर्वाधारको निर्माण, सन्तुलित परराष्ट्र नीति र भूकम्पपछिको पुनर्निर्माण पनि सरकारको प्राथमिकतामा पर्ने उहाँले बताउनुभयो। दुई छिमेकी देशसँगको सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वार्थ अनुसारको वैदेशिक नीति लिने, दुवैलाई चिड्याउने वा विवादमा तान्ने भन्दा पनि दुवै देशलाई समदूरीमा राखेर अघि बढ़ने तथा कुनै पनि छिमेकी देशको विरोधमा नेपालको भूमि प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध रहने उहाँले बताउनुभयो। उहाँले प्रतिबद्धता अनुसार राजीनामा दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिनुभयो।
देउवाको उम्मेद्वारीलाई समर्थन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र कांग्रेसका सभापति देउवाले साँच्चै सबै दललाई मिलाएर लैजान सके देशको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो। जाँदै गरेको एउटा दलबाट बनेको प्रधानमन्त्रीले अर्को दलबाट बन्न लागेको प्रधानमन्त्रीलाई प्रस्ताव गर्ने घटना विश्वमै दुर्लभ रहेको उहाँको भनाइ थियो।
यो फेरि एउटा रिकर्ड जस्तो के बन्न गयो भने प्रधानमन्त्रीले प्रधानमन्त्रीलाई प्रस्तावित गर्ने भन्ने सायद नेपालको इतिहासमा र विश्वकै राजनीतिमा पनि कमै देख्न पाइन्छ। जानेवाला प्रधानमन्त्रीले आउनेवाला प्रधानमन्त्रीलाई प्रस्तावित गरेर निर्वाचित गर्ने रिकर्ड नेपालमा नयाँ रिकर्ड हो। अहि शेरबारजीले राम्रै शब्दद्वारा प्रशंसा गर्नुभयो, म धन्यवाद भन्न चाहन्छु। तर यो रेकर्ड पनि नेपालमा राष्ट्रिय एकताको आवश्यकता, राजनीतिक समझदारीको आवश्यकतासँग जोडिएको छ।
प्रधानमन्त्री दाहालले आफूले कांग्रेसका सभापति देउवाको दबावका कारण नभई राजनैतिक समझदारीका आधारमा राजीनामा दिएको बताउनु भएको थियो। व्यवस्थापिका संसदमा उहाँले कांग्रेस र माओवादीबीच स्थानीय तहको चुनाव गराएर चैतभित्रै सत्ता हस्तान्तरण गर्ने सहमति भए पनि वैशाखमा चुनाव भएका कारण जेठमा मात्रै राजीनामा दिएको बताउनुभयो। देउवाको दबावका कारण सत्ता छोडेको हल्ला निराधार रहेको भन्दै उहाँले आफूले राजनैतिक इमान्दारीता पालना गर्नका लागि राजीनामा दिएको उल्लेख गर्नुभयो। ठूलो चुनौती मोलेर पहिलो चरणको चुनाव गराएको र अब सबैको सहभागितामा जुनसुकै हालतमा पनि दोस्रो चरणको चुनाव असार 14 गते नै गर्ने उहाँले बताउनुभयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले धेरै महत्वपूर्ण विषयमा आफ्ना धारणा नराख्ने गरेको प्रति पनि आपत्ति जनाउनुभयो। उहाँले एमाले मधेस विरोधी रहेको भन्ने अफवाह फैलाइनु गलत भएको दावी गर्दै एमाले राष्ट्रिय पार्टी भएकाले कुनै क्षेत्र, जाति वा भाषा विशेषको मात्र पार्टी नभएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएका बेला गरेका प्रतिबद्धता पूरा नगरेको उहाँले आरोप लगाउनुभयो। संविधान संशोधनको विषयलाई झगडाको विषय नबनाउन एमाले आग्रह समेत गरेको छ। संसद बैठकमा एमाले अध्यक्ष ओलीले चुनावका मुखमा संविधान संशोधनको कार्यसूची ल्याएर तनाव बढ़ाउने काम गरेको भन्दै चुनावपछि पर्याप्त छलफल गरेर मात्र संविधान संशोधनबारे निर्णय गर्न आग्रह गर्नुभयो।
नेपालको नयाँ प्रधानमन्त्रीमा चुनिएका शेरबहादुर देउवाको राजनैतिक यात्रा निकै उतार चढ़ावपूर्ण छ। नागरिकको हितमा गरेका केही राम्रा कामले उहाँ बेला बेलामा चर्चामा आउनुभयो भने पार्टी फुटाउने, संसद विघटन गर्ने जस्ता धेरै काममा देउवाले अब्जसको भारी नै बोक्नु परिरहेको छ। उहाँको नयाँ कार्यकाल ती सबै नकारात्मक कामलाई भुलाउने एउटा परिपक्व कार्यकाल हुनेछ भन्ने धेरैको अपेक्षा छ। अर्जुन पोखरेलको सामग्री।
मान्य सदस्य श्री शेरबहादुर देउवाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेद्वारीको सूचनाको पक्षमा 388 मत पएको र उक्त संख्या व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 593 बहुमत भएकोले मान्य सदस्य श्री शेरबहादुर देउवा नेपालको संविधानको धारा 298 उपधारा 3 एवं व्यवस्थापिका संसद न्यायालय 2073 नियम 49 उपनियम 5 बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको घोषणा गर्दछु।
एउटै व्यक्ति चौथो पटक देशको कार्यकारी पदमा पुग्नु चानचुने कुरा होइन। 2017 सालदेखि राजनीति शुरू गरेका देउबा त्यसपछिका 57 वर्षमा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ। राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तहको अध्ययन पूरा गरेका देउबा प्रजातन्त्रको लडाईका क्रममा पटक पटक गरी 9 वर्ष जेल बस्नुभयो। कमैया मुक्तिको घोषणा तथा कमलहरी र हलिया तथा कर्णालीका पक्षमा विभिन्न निर्णय गरेका देउवाले दलित, सुकुम्बासी र महिला आयोग गठनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। प्रतिगमन आधा सच्चियो भन्दै तत्कालीन राजा ज्ञानेन्द्रकै पालामा प्रधानमन्त्री बनेपछि गणतन्त्रका लागि उहाँ लडिरहनुभयो। देउवा शक्तिशाली पदमा पुगेका हरेक समय विवादमा तानिनुभयो। 2059 सालमा तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर संसद भंग गर्नु उहाँको राजनीतिक जीवनकै सबैभन्दा अध्यारो र कहिल्यै नमेटिने गरी छवि धुमिल बनाउने घटना थियो। फेरि 2059 सालमै प्रतिगमन आधा सचियो भन्दै एमालेको साथमा सत्तारोहण गर्नुलाई उहाँको केटाकेटी निर्णय मान्ने गरिन्छ। त्यति बेला नेपाली काँग्रेस पार्टी नै विभाजित भएको थियो। 2061 साल माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्रले नै असक्षमको बिल्ला भिराएर प्रधानमन्त्री पदबाट गलत्याएपछि भने उहाँप्रतिको सहानुभूति केही बढ्यो। तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट डाक्टर बाबुराम भट्टराईले 40 बुधे माघ पूरा नगरे विद्रोह शुरू गर्ने चेतावनी दिँदा देउबा नै प्रधानमन्त्री हुनुहुन्थ्यो। 40 बुधे माघलाई त्यति बेला देउबाले नजरअन्दाज गर्नु पनि माओवादी विद्रोहको तत्कालीन कारण मान्ने गरिन्छ। 2052 सालमा एमालेको सरकार ढालेर आफू प्रधानमन्त्री हुने बेलामा पनि देउबाले कतिपय अशोभनीय गतिविधि गरेकोमा टिप्पणी हुने गरेको छ। देउबाले सत्ता टिकाउनकै लागि 2058 सालमा 48 सदस्यीय जम्बो मन्त्रीमण्डल बनाएको अब्जस बेहोर्दै आएका देउबालाई संसदमा सरकारप्रति अविश्वासको प्रस्तावमा मतदान हुने दिन दुईजना सांसदलाई थाइल्याण्ड घुम्न पठाएको आरोप पनि लाग्ने गरेको छ। उहाँ प्रधानमन्त्री हुँदा सांसदलाई भन्सार छुट दिएर पजेरो गाडी किन्न पाउने सुविधा ल्याउनुभयो। यो सुविधाबाट सबै दलका कयौं सांसद लाभान्वित भए पनि अब्जसको भारी भने देउबाले मात्रै बोक्नु परेको छ। 2059 सालमा पार्टी फुटाएर कमजोर बनाएका देउबाले 2064 सालमा फेरि पार्टी एकीकरण गर्नुभयो। 2072 सालमा भएको 12 महाधिवेशनबाट उहाँ सिङ्गो काँग्रेसकै सभापतिमा निर्वाचित हुनुभयो। पछिल्लो पटक प्रहरी महानिरीक्षक नियुक्तिमा अनावश्यक हस्तक्षेप गरेको र सत्ता साझेदार माओवादी केन्द्रसँग मिलेर प्रधान न्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गराउनुले उहाँ फेरि विवादित बन्नुभयो। 10 महिनादेखि सत्ता साझेदार रहेको माओवादीसँग देउबाको सम्बन्ध त्यसअघि कहिल्यै पनि राम्रो थिएन। माओवादी विद्रोहको बीजारोपण गरेको 40 बुधे माघलाई व्यवस्था गरेका देउबाले विद्रोहका बेला माओवादी नेताहरूको टाउको मूल्य नै तोक्ने निर्णय गर्नुभएको थियो। तर राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्रु हुँदैन भन्ने भनाईलाई सार्थक पार्दै अहिले देउबा र प्रचण्डको सम्बन्ध निकै हार्दिकतापूर्ण देखिन्छ। देउबाको समर्थन गर्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डले गरेको यो टिप्पणी जस्तै धेरैजनाले पहिले भन्दा निकै खारिएका र परिपक्व प्रधानमन्त्रीका रूपमा देउबाको कार्यकाल हेर्न चाहेका छन्।
जे सकारात्मक इन्डिकेसनहरू देखिएका छन् म के आशा गर्छु भने शेरबहादुर देउबाजीको नेतृत्वमा बन्ने सरकारले आउने दिनमा त्यसले राष्ट्रिय एकता मजबुत गर्न राजनीतिक स्थिरतालाई सुदृढ गर्न र आर्थिक समृद्धि जुन सम्भव छ सबैसँग सकारात्मक संवाद गरेर सबैको भावनालाई कदर गरेर गयो भने साँच्चै राष्ट्रिय एकता र अनि समृद्धिको नयाँ यात्रा सुरु हुन सम्भव छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा समयमै चुनाव गर्ने ठूला दलका शीर्ष नेताहरूको प्रतिबद्धता सहित खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि अहिले अर्कालाई कस्तो छ
हेर्नु न अध्यक्ष बाबु, दुईटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे अध्यक्षज्यूले, केही सहयोग गरिदिए?
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले झण्डै दुई तिहाई बहुमत सहित शेरबहादुर देउवा प्रधानमन्त्री चयन, देशको 40 औं प्रधानमन्त्रीका रूपमा भोलि पद बहाली गर्ने, चुनाव र आर्थिक विकासमा मुख्य जोड़ दिने नवनिर्वाचित प्रधानमन्त्री देउवाको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। ठूला तीन दलका शीर्ष नेताहरूले माघ 7 गतेभित्रै तीनै तहको चुनाव गरिसक्नुपर्नेमा जोड़ दिनुभएको छ। व्यवस्थापिका संसदको बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समय सीमाभित्र चुनाव गराउनुपर्छ भन्नेमा सबैभन्दा बढ़ी आफू प्रतिबद्ध रहेको दावी गर्दै त्यसै अनुसार चुनाव सम्पन्न गर्न आफ्नो र पार्टीको महत्वपूर्ण सहयोग रहने विचार व्यक्त गर्नुभयो। यस्तै नवनिर्वाचित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि चुनाव सबैभन्दा पहिलो शर्त भएकाले बाँकी चुनाव गराउने जिम्मेवारी पूरा गर्ने बताउनुभयो।
हामीले संविधान बनायौं, संविधान बनाइसकेपछि यसको कार्यान्वयन कुरा अत्यन्तै महत्वपूर्ण थियो। त्यो कार्यान्वयनको निम्ति पहिलो कुरा थियो स्थानीय तहको चुनाव। यसमा हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालजीले धेरै अप्ठ्यारा अवस्थाका बावजुद पनि उहाँले सम्पन्न सफलतापूर्वक सम्पन्न गराएर उहाँ नेपालमा एउटा चाहिँ उदाहरण बन्नुभएको छ। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई हार्दिक बधाई। बाँकी रहेका कामहरू म अवश्य नै पूरा गर्ने मैले विश्वास लिएको छु, मलाई विश्वास छ। चुनावको हुनुपर्छ भन्ने विपक्षी नेताले भन्नुभएको हुनाले हामी सबै मिलेर छिटो बाँकी रहेका चुनावहरू पनि सम्पन्न गर्नेछौँ। माघ 7 गते अगाडि नै भन्ने मेरो कामना छ।
इमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको पहिलो चरणको चुनावले दोस्रो चरणको चुनावलाई स्वच्छ र धाँधली रहित हुँदैन भन्ने आशंका जन्मिएको भन्दै सरकारले यसको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो।
20 वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पहिलो चरणमा भएको छ। 7 प्रदेशमध्ये 3 प्रदेशमा भएको छ, 283 स्थानमा भएको छ। त्यसमध्ये एउटा स्थानमा त बाँकी नै छ, त्यो परिणाम आइसकेका छैन। दोस्रो चरणको 461 स्थानका लागि बाँकी छ, त्यसको मिति परिवर्तन भइरहेको छ। यस अवस्थामा एकातिर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु छ, अर्कातिर त्यस निर्वाचनलाई स्वतन्त्र निष्पक्ष धाँधली रहित ढंगले शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु छ। अर्कोतिर यही निर्वाचन मात्रै होइन, अरू निर्वाचनहरू, प्रदेशको निर्वाचन र संघीय निर्वाचन, यी निर्वाचनहरू पनि संविधान अनुसार यही वर्ष माघ 7 गतेभित्र भइसक्नुपर्छ, नत्र हामी गम्भीर संवैधानिक र राजनीतिक संकटमा पर्छौं।
संसद बैठकमा झण्डै 1.5 घण्टा बोलेका ओलीले सरकारले प्रतिबद्धता गरेका कुरा पूरा गर्न नसकेको, बरू आफैले तयार पारेको योजना अनुसार हात परेका उपलब्धिलाई आफ्ना उपलब्धिका रूपमा बढ़ाई चढ़ाई गरेको पनि दावी गर्नुभयो।
यसैबीच मुख्य विपक्षी दल एमाले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवा चयन भए लगत्तै संसद भवनमा प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले सरकारका काम हेरेर गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताउनुभयो।
शेरबहादुरजीलाई प्रधानमन्त्रीको रूपमा सफल प्रधानमन्त्री बन्नुहोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ। उहाँले गरेका सम्पूर्ण राम्रा कामहरूलाई हाम्रो समर्थन हुनेछ र उहाँले कुनै गलत कुराहरू गर्नुभयो भने प्रमुख प्रतिपक्षको हैसियतले हाम्रो कठोर आलोचना हुनेछ।
7 देशले कतारमा प्रतिबन्ध लगाएपछि नेपालीमाथि पर्ने असरका विषयमा अध्ययन थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगलाई पछिल्लो अवस्था नजिकबाट नियालेर रिपोर्ट गर्न भनिएको परराष्ट्र मन्त्रालयले ट्विटरमा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले अध्ययनपछि मात्रै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ भने कूटनीतिक नियोगलाई समेत यस विषयमा जथाभावी धारणा सार्वजनिक नगर्न भनिएको छ। यसैबीच कतारमा रहेका नेपाली कामदारले तत्काल कुनै चिन्ता लिनु नपर्ने कतारका लागि पूर्व राजदूत सूर्यनाथ मिश्रले बताउनु भएको छ। स्थानीय नागरिक र प्रवासी मजदूरका लागि कतार सरकारले व्यवस्था मिलाइसकेकाले आत्तिनु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि भइरहेको शोषणको विषयलाई उजागर गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ। मानिसलाई मुनाफामा परिणत गरिँदै शीर्षकको प्रतिवेदनका अनुसार वैदेशिक रोजगारी प्रक्रियाको शुरूदेखि अन्त्यसम्म नै कामदारले तिर्नै नसक्ने गरी ऋणको भार बोक्नुपर्ने, जबरजस्ती श्रम, विभिन्न प्रकारका शोषणको जोखिममा पर्नुपर्ने लगायत उल्लेख छ। सरकारले घोषणा गरेको निशुल्क टिकट र प्रवेशाज्ञाको निर्णयका बावजुद वैदेशिक रोजगारीमा जाने कामदारले कामदारले धेरै रकम तिर्नु परिरहेको, नेपाली कामदारलाई तल्लो दर्जाको व्यवहार हुने गरेको र उनीहरूको आधारभूत मानवाधिकार तथा श्रमिक अधिकारको अवमूल्यन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तोकिए भन्दा बढ़ी शुल्क लिने म्यान पावरलाई कार्यवाही हुनुपर्ने, ब्याङ्किङ प्रणाली मार्फत रकम लेनदेन गर्नुपर्ने, अनलाइन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, वैदेशिक रोजगारीको अनुगमनमा प्रहरीलाई पनि परिचालन गर्नुपर्ने लगायत सुझाव पनि एमनेस्टी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा दिएको छ।
सिन्धुली र बाँकेमा घुस लिँदै गर्दा चारजना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको गोलजोर गाउँपालिकाका अधिकृत भोला कुमार आलेलाई 151,000 र फिक्कल गाउँपालिकाका कार्यकारी अधिकृत सतीश भट्टराईलाई 90,000 रूपियाँ घुससहित पक्राउ गरेको हो। गाउँपालिकामा सोलर बत्ती जडानको लागि उनीहरूले घुस लिएका आयोगले जनाएको छ। यस्तै जिल्ला मालपोत कार्यालय बाँकीमा कार्यरत खरिदार नरबहादुर सारू मगर र लेखनदास सर्जु थापा 4,98,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा प्रमाणित गर्न विभिन्न वाहनामा घुस मागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनिया पक्षले ऋण स्वीकृत गरेको छ। चिनिया आयात निर्यात बैंकले अर्थ मन्त्रालयलाई पत्र मार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार 21,47,00,000,000,000 लागत रहेको योजना निर्माणका लागि 75% ऋण र 25% अनुदानमा लगानी जुटाइन लागेको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा उम्मेद्वारीको विषयमा एमालेका कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड़ गरेका छन्। नगर कमिटिले सिफारिश गरेभन्दा फरक व्यक्तिलाई पार्टीले मेयरको उम्मेद्वार बनाएको भन्दै आक्रोशित भएका कार्यकर्ताले बेलटार नगर कमिटिको कार्यालय तोडफोड़ गर्नुका साथै पार्टी कार्यालयमा कालो झण्डा राखेका छन्। पार्टीको केन्द्रीय सर्कुलर बमोजिम नगर कमिटिले कुमार सिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडेल र कालु लामालाई सिफारिश गरेको थियो, तर प्रदेश कमिटिले जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई मेयरको उम्मेद्वार बनाएपछि विवाद भएको हो।
अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भीओआईपी सञ्चालन गर्ने समूह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ललितपुरको बालकुमारीबाट भीओआईपी सञ्चालन गर्ने मकवानपुरका शम्भुरी साल र भीओआईपीका लागि उपकरण जुटाइदिने काभ्रेका राजराम श्रेष्ठ र मिलन तामाङलाई पक्राउ गरेको हो। त्यस्तै अवैध सुन कारोबारमा संलग्न भएको अभियोगमा वीरगंजका जगत नारायण सोरटार र मनोज कुमार अग्रवाल तथा दोलखाका राजु नेपालीलाई पक्राउ गरिएको छ। काठमाण्डुको बौद्धबाट पक्राउ भएका उनीहरूको साथबाट 1 किलो सुन र 40 लाख रूपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
शेयर बजार परिसूचक निप्से आज झण्डै 35 अंकले बढेको छ। 34.72 अंकले बढेर शेयर आज निप्से आज 16.37 बिन्दुमा पुगेको हो। नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा चयन हुने पक्का जस्तै भएपछि कारोबार खुलेदेखि नै शेयरको कारोबार बढ्न थालेको थियो। उत्पादन समूह बाहेक सबै समूहको परिसूचक बढेको दिन आज सबैभन्दा धेरै बीमा समूहको परिसूचक 172.57 बिन्दुले उकालो लागेको छ भने होटल समूह 62.45 र ब्याङ्क तथा ब्याङ्क विकास ब्याङ्क र जलविद्युत समूह 35 अंकले बढेका छन्। आज कारोबार रकम पनि हिजोभन्दा बढेको छ। 91.93 करोड़ भन्दा धेरैको सेयर किनबेच भएकोमा आज सबैभन्दा धेरै सिभिल ब्याङ्कको सेयर 7.26 करोड़ भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
जिल्ला सामुदायिक अस्पताल लमजुङले प्रभावकारी सेवा प्रदान गर्न अत्याधुनिक उपकरण खरिद गरेको छ। डिजिटल एक्सरे मेसिन, शल्यक्रिया गर्दा प्रयोग गरिने बत्ती, अक्सिजन उत्पादन गर्ने मेसिन, भेन्टिलेटर लगायतका उपकरण किनिएको अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटाले जानकारी दिनुभयो। अत्याधुनिक मेसिनले बिरामीको स्वास्थ्य समस्या पहिचान छिटो हुने र निदानमा सहयोग पुग्ने अस्पतालले जनाएको छ।
धादिङ ठाक्रेको सिन्लेमा माइक्रोबसले ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। भैरवाबाट का लागि छुटेको लु 1J 2674 नम्बरको माइक्रोबसले ठक्कर दिँदा सड़क पेटीमा हिँडिरहेका वन्दना परियार र गंगा थापाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले माइक्रोबसमा आगजनी गरेका थिए।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले नवनिर्वाचित प्रधानमन्त्रीका बारे आएका प्रतिक्रिया लिएका छौं। सीताराम पौडेल फेसबुकमा लेख्नुहुन्छ, नेपालको इतिहासमै सक्षम बन्ने होडबाजी छ, राम्रो कामको होडबाजी चलेकै राम्रो हो, सबैले भन्दा राम्रो काम गरेर देशलाई निकास दिनुहोस्। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई शुभकामना।
विक्रम अर्पण मगर पनि देशको 40औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिँदै भन्नुहुन्छ, पालै पालो कुर्सी साट्ने होइन, अब देशलाई उज्जवल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस्।
इटहरी घर भएर अहिले दुबईमा रहनुभएका शालिकराम कार्की प्रधानमन्त्री परिवर्तन भइरहने नेपालको अवस्थाप्रति व्यङ्ग्य गर्दै प्रश्न गर्नुहुन्छ, सरकार नेपाल के प्रधानमन्त्री उत्पादन गर्ने कारखाना मात्र हो? आज देशले 40औं प्रधानमन्त्री पाइराख्दा किन यो मन हाँस्न सकेको छैन? पद र कुर्सीका लागि मात्रै कहिलेसम्म हुने हो तपाईँहरूको लडाई?
फेसबुकमा जीएस धमला नाम राखेका साथी लेख्नुहुन्छ, नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमेको साख जोगाउने र केही गरेर देखाउने बेला आएको छ, त्यसैले लोकप्रिय व्यक्तिलाई मन्त्री बनाउँदै देश र नागरिकको हितमा काम गरेर आफ्नो छवि उच्च पार्न उहाँलाई मेरो सुझाव छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। अब विदेशका खबर। कतारले आफूसँग कूटनीतिक सम्बन्ध तोडेका देशहरूलाई वार्तामा आउन आग्रह गरेको छ। कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले छलफल गरी विवाद टुङ्गो लगाउनुपर्ने बताउनु भएको दोहा न्यूजले जनाएको छ। यस्तै क्षेत्रीय संगठन खाड़ी समन्वय परिषद कुवेतले कतारलाई संयमित हुन अपील गरेको पनि समाचारमा उल्लेख छ। कतारले आतंकवादलाई सहयोग गरेको भन्दै युएई, साउदी अरब, बहराइन, इजिप्ट, लिबिया, यमन र माल्दिव्सले सोमबारदेखि कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले अहिले भारतसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको छ। मुम्बईको अन्धेरी स्पोर्ट्स क्लबमा भइरहेको खेलको दोस्रो हाफ चलिरहँदा कुनै पनि टीमले गोल गर्न सकेका छैनन्। पहिलो हाफको अन्त्यतिर खाली पोस्टमा गोल गर्ने अवसर पाए पनि नवयुक्त श्रेष्ठले त्यसको सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने मौका गुमाएको छ। पहिलो हाफमा नेपालले निकै आक्रामक खेलेको थियो। यो खेलको अपडेटका लागि मोबाइलमा जीओएएल गोल टाइप गरी 355-66 एसएमएस गर्न सकिनेछ। एएफसी एसियन कप 2019 छनौटको तयारीमा रहेको नेपालले प्रतियोगिताकै तयारीमा रहेको भारतको निमन्त्रणामा यो खेल खेलिरहेको हो। नेपालले आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग काठमाडौँमा खेल्दैछ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन्। आज भएको सेमी फाइनलमा पश्चिमाञ्चललाई 4 विकेटले हराउँदै आर्मीले पुलिससँगको भेट पक्का गरेको हो। पश्चिमाञ्चलले दिएको 236 रनको लक्ष्य त्रिभुवन आर्मीले 48 ओभर 2 बलमा 6 विकेट गुमाउँदै भेट्टायो। आर्मीका लागि सागर पुनले 65 तथा राजेश पुलामी मगरले अभिजित 55 रनको योगदान गरे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित 49 ओभरमा 9 विकेटको क्षतिमा 235 रन बनाएको थियो। फाइनल खेल भोलि हुनेछ।
च्यासल युथ क्लब ललितपुरमा चलिरहेको 18 वर्ष मुनिको दोस्रो ललित स्मृति फुटबल च्याम्पियनशीपको क्वार्टर फाइनल पुगेको छ। सातो बाटोको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा च्यासलले सरस्वती युथ क्लबलाई 2-1 हराएपछि समूह एकको विजेता बन्दै क्वार्टर फाइनल पुगेको हो। आज भएको अर्को खेलमा मनाङ मर्स्याङदी र सुदूरपश्चिमाञ्चलले 1-1 गोलको बराबरी खेलेका छन्।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकाडेमी र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले विजयी शुरूआत गरेका छन्। आजदेखि शुरू भएको प्रतियोगितामा न्यू डायमण्डले नेपाल पुलिसलाई र पश्चिमाञ्चलले त्रिभुवन आर्मीलाई सोझो सेटमा हराएका हुन्।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डले न्यूजील्याण्ड सामु 311 रनको लक्ष्य प्रस्तुत गरेको छ। कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्याण्डले 49 ओभर 3 बलमा 310 रन बनाएको हो। उसका लागि जोए रूटले 64, जोस बटलरले नट आउट 61, एलेक्स हेल्सले 56 र बेन स्टोक्सले 48 रन बनाए। न्यूजील्याण्डका एडम मिल्ने र कोर एन्डरसनले समान 3-3 विकेट लिए। जवाफी ब्याटिङ थालेको न्यूजील्याण्डले खराब शुरूआत गरेको छ। 6 ओभर 4 बलको खेल सकिँदा उसले मात्रै 18 रन जोड्न 1 विकेट गुमाइसकेको छ। मार्टिन गुप्टिल 8 र केन विलियमसन 7 रन बनाएर खेलिरहेका छन्। यो खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 355-66 एसएमएस गर्नुहोला। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको आजको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
झण्डै 2/3 बहुमतसहित शेरबहादुर देउवा प्रधानमन्त्री चयन, देशको 40 प्रधानमन्त्रीका रूपमा भोलि पद बहाली गर्ने।
चुनाव र आर्थिक विकासमा मुख्य जोड़ दिने नवनिर्वाचित प्रधानमन्त्री देउवाको भनाई, सबै तहका चुनाव निर्धारित मितिमै गर्नुपर्नेमा ठूला दलका शीर्ष नेताको जोड़।
कतारमा कार्यरत नेपालीमाथि पर्ने असरबारे अध्ययन शुरू, अध्ययनपछि आवश्यक कदम चाल्ने परराष्ट्र मन्त्रालयको भनाई।
आफूसँग कूटनैतिक सम्बन्ध तोडेका देशलाई वार्तामा आउन कतारको आग्रह, संयमित हुन खाडी समन्वय परिषदको आग्रह।
र मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग खेल्दै च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डद्वारा न्यूजील्याण्ड सामु 311 रनको लक्ष्य।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।